नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी शारदा शर्माको उपन्यास तापको वाचन लिएर आइपुगेका छौं। हामीले गएको साता तापको तेस्रो श्रृङ्खला वाचन सुनायौं। तेस्रो श्रृङ्खलासम्म पुग्दा हामी आनीका कुराहरू सुनिरहेका छौं। गुम्बाभित्रका विभिन्न सन्दर्भहरू आइरहेका छन्। शारदा शर्माको ताप उपन्यास पद्मश्री साहित्य सम्मान 2069 पाएको पुस्तक हो। यसको चौथो श्रृङ्खला वाचन अब सुरु हुन्छ पृष्ठ 72 बाट। सुजाता, थाहा छ तिमीलाई, हातमा गनिरहेको माला बट्टामा थन्क्याएर सुत्दै गर्दा आनी सुलक्षणाले भन्नुभयो, भगवान् बुद्ध मात्र यस्तो सन्त हुनुहुन्छ जसले नारीलाई पनि भिक्षुणी दीक्षा दिनुभएको थियो। तर निकै पल्ट आफ्नी सानियामा प्रजापति गौतमीलाई उहाँले प्रवर्ज्या दिन अस्वीकार गर्नुभएको थियो। अन्तमा 8 थप नियम पालन गर्ने शर्तमा मात्रै उहाँले गौतमी र उनीसँग आएका 500 नारीलाई दीक्षा दिन मान्नुभएको थियो। त्यसपछि मात्रै भिक्षुणी सङ्घको स्थापना भएको हो, नत्र पहिला भिक्षु सङ्घ मात्रै हुन्थ्यो अरे। ती शर्त के हो नानी? मैले सोधेँ। मुख्य चाहिँ भिक्षुणीहरूले आफूभन्दा कान्छा भए पनि भिक्षुहरूको आधार गर्नुपर्ने, तिनबाट उपदेश लिनुपर्ने र उनीहरूको संरक्षणमा बस्नुपर्ने कुरा छन्। भिक्षुहरूको निम्ति कस्ता शर्त छन्? खै छैनन् क्यारे केही पनि। किन? भगवान्ले गरेमा काममा शङ्का गर्नु हुँदैन नानी, ती हाम्रा कल्याणकै निम्ति गरिएका हुन्छन्। भगवान् बुद्ध करुणाको अवतार हुनुहुन्छ। नरिसाउने भए एउटा कुरा सोधौँ नानी, मैले भने। भन न, भगवान्ले नारीलाई पनि प्रवर्ज्या दिने तिथि बसाल्दा बुद्ध धर्मको शुद्धताको आयु 1000 वर्षबाट घटेर 500 वर्ष पुग्नेछ भनेर किन भन्नुभएको होला? कसले भन्यो? अनिले हैरान भएर मलाई हेर्नुभयो। मैले तपाईँको शिरानमा राखेका किताबहरू पढेँ। अनिले केही उत्तर दिनु भएन, तर म देखिरहेथेँ उहाँको अनुहार निकै उज्यालो भएको थियो। म आनी भइसकेकी थिइनँ, तर आनी सुलक्षणाले मलाई आफूभन्दा बेग्लै कहिल्यै ठान्नु भएन। म गुम्बाको पूजामा बस्थेँ, सबैले जस्तै ध्यान गर्न प्रयत्न गर्थे, भगवान्का मूर्ति अघिल्तिर जलपात्रहरूमा पानी फेर्थे, बत्ती बाल्थे, पूजा भवनमा कुचो लगाउने पुस्ने सबै काम आनीहरू सरह गर्थे। केही पुराना आनीहरू अलि मन नपराए जस्तो पनि गर्थे। तिब्बती लिपि पढ्न नजानेका कारण पाठ गर्न चाहिँ सकेकी थिइन। आनीहरूलाई पढाउने लामा गुरुसँग बुद्ध ज्ञानको अध्ययन गर्ने अनुमति दिनुभएको थियो सुलक्षण आनीले मलाई। गुरु प्राय आउनुहुन्नथ्यो, आएका बेला तिमीलाई बुद्ध जीवनी र जातक कथाहरू सुनाउनुहुन्थ्यो हामीलाई। अलिअलि तिब्बती लिपि लेख्न पनि सिक्दै थिए। तिमी तीक्ष्ण छौ सुजाता, छिट्टै सिक्छौ, अनि सुलक्षणाले भन्नुभयो। म गुम्बामा आएको 1 वर्ष जति भयो, अनुभव गर्दैछु यहाँ आउँदाका तुलनामा मेरो मनस्थिति निकै बलियो भएको छ। यहाँको हावापानी, यहाँका मायालु आनी लगायत आत्मीय मान्छेहरूको सान्निध्यमा ममा जीवन्तता थप्पिए झैँ लागिरहेछ। केही समय यता धमिला बनेका मेरा स्मृति फिर्ता भएका छन्। ती भयावह त छन्, तर तिनको सम्झनालाई म तटस्थ भएर सामना गर्न सक्ने भएकी छु। एउटा प्यारो गृहस्थीमा प्रवेश गरे झैँ लागेको छ। यद्यपि धर्म सम्बन्धी केही जिज्ञासा मनमा उठेका छन् जसको समाधान भेट्न सकेकी छैन। यतिखेर कोठामा एक्लै बसेर म तिनै कुरा सोचिरहेकी छु।
कुणा है सांगो मी कसे सांगो मी कुणा है सांगो मी कसे सांगो मी उमजे ना
अनि सुलक्षणा मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ। मलाई अनि बनाउने उत्कट तत्परता छ उहाँमा। मैले भने यसमा सार फेला पार्न सकेकी छैन, म धम्ममा प्रभावित हुन सकिनँ भनेर कसरी भनौँ उहाँलाई। अन्यलमा छु, बडो साहस निकालेर एक रात सुत्ने बेलामा मैले भने, अनि मलाई लाग्छ म धेरै नै अज्ञानी छु, मैले सिक्न पुगेको छैन, म बुद्ध ज्ञानमा पारङ्गत हुन चाहन्छु। सुलक्षणाले पक्क परेर मलाई हेरिरहनु भयो, मानौ भनिरहनु भएको छ, सुजाता यत्रा किताब पढेर पनि पढ्न पुगेको छैन भन्छ तिमी। निकै बेरपछि भन्नुभयो, म छोडेन रिम्पोछेसँग कुरा गरौँला। म खुसी भएँ। गुरुदेव, केही सन्देह छन् मेरा जसले भिक्षु जीवनमा प्रवेश गर्न बाधा गरिरहेछन्। पावरवाला चस्माभित्रका चम्किला आँखा अझ चिम्सा भएर मतर्फ केन्द्रित भए, मानौ मेरो अन्त हेरिरहेछन् तिनले। म भित्र केही सलबलाए जस्तो भयो। कुनामा बसिरहनु भए कि अनि सुलक्षणालाई हेरेँ। उहाँले अनुमोदन गरे चाहिँ टाउको हल्लाउनु भयो। बिस्तारै लाग्यो म ठिकै गरिरहेछु। जीवनको भोग नै गर्न नपाएका मान्छेलाई तृष्णामुक्त गर्न कसरी सम्भव छ गुरु? प्रवर्ज्य लिन वैराग्य उत्पत्ति हुनुपर्ने होइन र? मान्छेलाई केही बुझ्दै नबुझी बालकैमा भिक्षु बनाइदिनु अन्याय होइन गुरुदेव? छोडिन दिनपछि मलाई हेरिरहनु भएको थियो। बिस्तारै उहाँको टाउको पनि हल्लिरहेको थियो। म भिक्षुणी सङ्घमा सुधारको आवश्यकता देखिरहेकी छु। गतिशीलता धर्मको प्राण हो। धर्म उच्चाटलाग्दो बनेपछि त्यसले मान्छेलाई डोर्याउन सक्दैन गुरुदेव। बाक्लो पावरवाला चस्मा लगाएका एकजना युवक भिक्षुले प्रश्न गरे, भिक्षुका संस्थाप्रति सन्देह गर्ने, अनास्था फैलाउने तिमी को हौ युवती? यस्तो कुरा बुद्ध धर्मको मर्म नबुझ्नेले गर्छ। बुद्ध धर्मलाई लाञ्छना लगाउनेहरूको कुरा हो यो। पनि केही उत्तेजित देखिए। उनलाई शान्त रहन सङ्केत गरेर गुरु मतर्फ फर्काउनु भयो। नम्रतापूर्वक म अझ दृढताले प्रस्तुत भएँ, गुरु करुणामूर्ति बोधिपुत्रप्रति मेरो अथाह प्रेम छ। मैले कल्पनामा पनि उहाँप्रति अनास्था गरेकी छैन। बोधिपुत्रको कठिन तपस्याले निर्मित बोधि धर्मको कीर्ति र आयु बढाउन प्रयत्न आवश्यक छ भन्ने मेरो आशय हो गुरु। धर्ममा विश्राम पाइन्छ कि भनेर खोज्दै गरेकी मलाई अहिलेको स्थितिले सन्तोष दिन सकेन। थपे, म सत्य बोलिरहेकी छु गुरु, भिक्षुणी सङ्घमा मैले देखेको जीवन पद्धतिबाट म प्रभावित हुन सकिनँ। सङ्घका भिक्षुणीहरूभित्र राग बलवान छ, त्यो समाप्त हुन सकेको छैन। ती सृजनात्मक छैनन्। उत्प्रेरणा र उद्योगको अभावमा तिनमा आलस्यता र उदासी पनि छ। तिमी कुन भिक्षुणी सङ्घको कुरा गर्दैछौ अज्ञानी युवती? त्यस्ता सङ्घ कुनै युगमा थिए होलान्, अहिले छैनन्। युवक भिक्षु आक्रोशित भए। प्रपर्जा लिएर घरबार छोडेको अवस्थाका मान्छेलाई सामान्य जनले भिक्षु नै ठान्छ भन्थे। यहाँभित्रका भेद र विरोधाभासका कुरा सबैलाई ज्ञात हुँदैनन्, मैले उत्तर दिएँ। तिम्रो पारिवारिक पृष्ठभूमि के हो युवती? क्रोधित भए युवक भिक्षु, म हिन्दू धर्मी परिवारकी छोरी हो, तर त्यस धर्मको बारेमा मेरो ज्ञान शून्य प्राय नै छ। यद्यपि त्यस धर्ममा रहँदा मलाई कहिले धार्मिक बन्धनको अनुभव भएन। प्रेम, शान्ति र करुणाकै महिमा सुनेकी हुँ मैले त्यहाँ पनि। संजोगले यतिखेर यहाँ छु। म चाहन्छु बोधि धर्मले मलाई मेरा दुःखबाट मुक्त रहन सघाओस्। म शरणागत हुन चाहन्छु। संशय चित्त लाएर त्यसो गरेमा त्यो प्रवञ्चन आउनेछ। मेरो संशय शान्त गर्नुहोस् भन्थे। मेरो कुरा सुनिसकेपछि उनी कड्के, तिमीले गरेको सम्बोधन र तिम्रो भाषा तिब्बती बौद्ध परम्परासँग मेल खाँदैन अज्ञानी युवती, त्यसमा सावधान हो। यो तिब्बती गुम्बा हो, हिनयानी चलन यहाँ प्रयोग नगर भन्ते वा भिक्षु होइन, खेनपो भनेर सम्बोधन गर मलाई। अर्को कुरा पनि बुझ, बुद्ध धर्म आधारभूत रूपमै भिन्न र मौलिक धर्म हो। यो संसारकै वैज्ञानिक र उत्कृष्ट धर्म हो। यसलाई हिन्दू धर्मसँग मिसाउने चेष्टा नगर, यो आफैमा शुद्ध र पूर्ण छ। उनी मलाई निपट अज्ञानी साबित गर्न खोजिरहे थिए, मलाई त्यो स्वीकार्य थिएन। भन्ते वा भिक्षु भन्नुमा दोष के छ? साक्यमुनिका मुखैबाट निस्केका पवित्र शब्द उच्चारण गर्दा कुनै बौद्ध सम्प्रदायको अपमान हुँदैन। आफूले जानेको र श्रद्धा गरेको भाषा र भावना बोल्नमा बुद्ध धर्ममा निषेध कहाँ छ साधक? मैले भन्दै गएँ। धर्मको शुद्धता अशुद्धताको बारेमा पनि मलाई कुनै ज्ञान छैन, तर धर्म मान्छेले सजिलो गरी धारण गर्ने कुरा हुनुपर्छ भन्ने चाहिँ ठान्दछु। ग्रन्थका सन्देश मान्छेमा अन्तर्भुक्त नभएसम्म तिनको के पो अर्थ हुन्छ र? संसारका समस्त दुःख आफूभित्र समेटेकी आतप्त नारी म यहीँ प्रस्तुत छु। बुद्ध धर्म उत्कृष्ट हो भने त्यो तपाईँ मेरो जीवनमा प्रमाणित गरेर देखाउनुहोस्, अन्यथा म तपाईँको दावी सत्य हो भनेर कसरी पत्याउँ भिक्षुदेव? म पनि निकै उत्तेजित भएछु। युवा भिक्षुको अनुहार रातो भएको थियो उत्तेजनाले, अनि सुलक्षणा त्रस्त हुनुहुन्थ्यो। गुरुदेवको अनुहारमा कुनै प्रतिक्रिया थिएन। कोठाबाट निस्कँदै गर्दा मेरो मन अत्यन्त अस्थिर थियो। हुन त गुरुले केही भन्नुभएको थिएन, तर लागिरहेथ्यो मसँग रिसाउनु भयो होला। कोठा बाहिर फराकिलो कौशी थियो। अरू भिक्षुहरू भर्याङ ओर्लेर तल गए पनि म कौशीको एउटा कुनामा ढेप्पिएर तलको ठूलो चोक हेर्दै उभिरहेँ। हरियो दुबो भएको सफा चौरको बीचमा ढलान गरेर सिउँदो पारे जस्तो गरेर मान्छे हिँड्ने बाटो बनाइएको छ। चोकको बीचैमा पूर्वपट्टि एउटा दुई पाके मञ्च जस्तो छ, त्यसमा पारदर्शी जस्ताको छानो हालिएको छ। पहिलेदेखि रहेको पिपलको बडेमाको रुख छ मञ्चको बीच भागमा, रिङ्गे चौतारी बनाएको छ त्यसका वरिपरि। फर्केर कोठाको ढोकामा हेरेँ, बन्द नै छ त्यो। सुलक्षणा आनी र टुलको छोडे निनपछि भित्रै हुनुहुन्छ। मन ढुक ढुक भइरह्यो। मलाई आफ्नो भन्दा पनि आनी सुलक्षणाको चिन्ता भइरहेथ्यो। मेरा कारणले उहाँलाई गाल पर्ने त होइन। मनलाई अघिल्तिरका दृश्यमा केन्द्रित गर्न खोज्छु। पश्चिम दक्षिण बाँकटे पारेर बनाइएको चार तले भवन छ चोकको एकातिर। यो बौद्ध दर्शन पढ्ने पुरुष साधकहरूको आवास गृह र विद्यालय पनि हो। किशोर र युवा साधक ओहोर दोहोर गरिरहेका छन्। तिनका कोठाका ढोकाहरूमा जल्लरी भएका गाढा रङ्गी चङ्गी तिब्बती पर्दा लगाइएका छन्। लाम्चो चोकको पल्लो कुनाबाट देब्रेतिर बाहिर निस्कने काठको सानो ढोका छ। त्यहाँबाट सोझै पूर्वको बाटो गयो भने तिब्बती गुम्बा पुगिन्छ। त्यो त्यहाँको मूल गम्बा हो। तिब्बतबाट ल्याइएको सामग्रीले बनेको भएर तिब्बती गुम्बा भनिएको हो। चीनमा सांस्कृतिक क्रान्ति हुँदा ताका विनष्ट गरिएका गुम्बाहरूबाट ल्याइएका बौद्ध ग्रन्थहरू यस गुम्बाको माथिल्लो तलामा राखिएका छन् रे। यहाँ साँझ बिहान नित्य महायान पूजा हुन्छ। लामा गुरुले गुम्बाभित्र बेलुका पख भिक्षुहरूलाई कर्मकाण्ड पढाउनुहुन्छ। गुम्बाको माथिल्लो भाग म यहीँबाट देखिरहेकी छु। तिब्बती गुम्बा नगई उत्तरतिर लाग्दा कम्पाउन्डको पर्खाल बाहिर देब्रेतिर सातवटा सेता चैत्य पर्छन्। चैत्य सकिएपछि आउने सानो ढोकाबाट छिरेपछि बाहिर अर्को चोक छ। हरियो दुबो लगाइएको केही उचालिएको भागमा सानो बगैँचा छ। ढुङ्गा छापेको आँगनतर्फ भने गार्डन रेस्टुरेन्ट छ। चल्लरी छाताहरू मुनि गोला टेबल र मेचहरू छन्। सुलक्षणा आनी र म बिहान त्यही बाटो भएर यता आउँदा त्यहाँ विदेशीहरू थिए। कोही पढिरहेका, कोही खाइरहेका। राम्रा जातका साना कुकुरहरू यताउति उफ्रँदै थिए। पल्याक पुलुक गरेर गोरा बच्चाहरू आमाहरूसँग थिए। भिक्षुहरू पोलिथिन पाइपले हरियो चौरमा पानी पटाइरहेका थिए। गुम्बाको कुनै प्रसङ्ग आउँदा एकपल्ट मुक्तिले भनेको सम्झे, यो सब देखाउने दाँत हो सुजाता। बुद्ध धर्मको नाम दिएर चीनमाथि परोक्ष निगरानी गर्ने अमेरिकी रणनीतिका केन्द्र हुन् यी गुम्बा। काठमाडौँमा मात्र होइन, नेपालका डाँडा डाँडामा विशाल विशाल गुम्बा बनेका छन्। ती पाँच तारे होटेल जस्तै सुविधा सम्पन्न छन्। हजारौँ भिक्षु भिक्षुणी छन् जो कुनै काम गर्दैनन्। यत्रो अनुत्पादक संरचनालाई थेक्न कहाँबाट आउँछ पैसा? कम्युनिस्ट हुँदैमाथि धेरै अनास्थापूर्ण हुनु पर्दैन नि मुक्ति। धर्मभीरू मान्छेले चन्दा दिँदा होला। अमेरिका मात्रै कहाँ हो र? पूर्वी र दक्षिण एसियाका धेरै देशमा बौद्ध धर्मीको बाहुल्य छ। यतिखेर संसारमा सबैभन्दा बढी फैलिएको धर्म नै बुद्ध धर्म हो। आखिर भिक्षुले गृहस्थसँग मागेरै खाने त भनिएको छ क्यारे? धर्मशर्म केही होइन, सब राजनीति हो। खम्पा विद्रोहताका शिवपुरीको नागी गुम्बा हतियार थुपार्ने ठाउँ थियो भनेर त सुनेकी औली नि। यस्तो हावा कुरा कसले पत्याउँछ? के प्रमाण छ? मुक्तिलाई हकारेकी थिएँ मैले त्यतिखेर। यहाँ उभिरहँदा भने मनमा आफै प्रश्न उठ्यो, बौद्ध सन्यासीहरूका निम्ति बनेका यी भव्य संरचना र तारतम्यहरूको व्यवस्थापन के सामान्य निजीदाताकै भरमा मात्र चलेको होला त? सम्यक सम्बुद्ध भगवानले विनय पिटकमा दाताले आफ्नो इच्छाले दिएको मात्र ग्रहण गर्नु, अन्य कुनै किसिमबाट दातालाई प्रेरित गरेर दान ग्रहण नगर्नु भन्नुभएको सम्झना भयो। दान पनि व्यक्तिलाई नभएर सङ्घलाई गर्नु पनि उहाँको भनाइ छ। तृष्णा र लोभ पैदा हुने भएकाले सङ्ग्रहको घोर विरोधी हुनुहुन्थ्यो शाक्यमुनि बुद्ध। किन यस्ता अकुशल विचार मनमा आइरहेथे कुन? गुम्बातिर फर्केर मनमा नै भने, पाप सोचे कि भाइ मलाई क्षमा गर्नुहोला महामुनि। सुजाता आनीको स्वर सुनेर झसङ्ग भए, सोचाइको क्रम टुट्यो। उहाँ रिनपोचेको कोठाबाट निस्कनु भएको थियो। डराई डराई उहाँतिर फर्केँ। लागेको थियो सम्भवतः गुम्बाबाट अब मैले निस्कनु पर्नेछ, गुरुले पक्कै सजाय सुनाउनु भयो होला, तर मेरो जाने ठाउँ नै कहाँ थियो र? सुलक्षणा आनीको अनुहार भने उज्यालो थियो। मेरो छेउमा आएर सासले भन्नुभयो, म साह्रै डराएकी थिएँ। छोडिन रिनपोचेको दिल साह्रै ठुलो छ, 17 वर्ष अमेरिका बसेर बुद्ध ज्ञान पढ्नुभएको। उहाँ अरू जस्तो होइन मेरी बच्ची, तिमीले त्यत्रो विद्वान खेनपो सुदर्शनलाई नाजवाफ बनायो। हातले बिस्तारै मेरा गाला सुमसुमाउनु भयो। म निश्चिन्त भएकी थिएँ। तथागत, सम्भवतः म जोगी हजुरलाई धन्यवाद छ। गुम्बातिर निहुरेर हात जोडेँ। यस घटनाले मेरो जीवनमा अर्को मोड ल्याइदियो। सुदर्शन भिक्षुसँग मेरो वाद विवाद चलिरहँदा गुरु केही बोल्नु भएको त थिएन, तर उहाँले मनमा केही अर्कै अठोट गर्नुभएको रहेछ। हिँड्ने बेलामा हामी सुलक्षणालाई भन्नुभएछ, ठिक छ, यो युवती पढ्न चाहन्छ भने म कहाँ पठाइदिनु, उसलाई थप ज्ञान र तालिमको आवश्यकता छ। डराएकी हानीले उन्मुक्तिको सास फेर्नु भएको थियो। म बौद्ध गुरुकुलमा आएकी थिएँ। यहाँ औपचारिक बुद्ध शिक्षा पुरुष भिक्षुहरूका निम्ति मात्र उपलब्ध भएको हुँदा मलाई गुरुको निगरानीमा अर्का भिक्षुले अनौपचारिक पाठ्यक्रम पढाउन थालेका थिए। आवासीय विद्यालयतिरको लङमा पुरुष भिक्षुहरू मात्र बस्थे, यही गुरुहरू पनि यहीँ बस्नुहुन्थ्यो। मलाई चाहिँ भर्खर गुम्बामा आएका साना भिक्षु ठावाहरू बस्ने तिब्बती गुम्बाभन्दा पूर्वको भवनको माथिल्लो तलामा कोठा दिएको थियो। बालक भिक्षुहरूलाई 5 कक्षासम्म यतै पढाइने रहेछ। तिनलाई पढाउने दावा गुरुमाको परिवार यही भवनमा बस्थ्यो। 2 हल जस्ता बड़ा बड़ा कोठा में थांका बनाने सीकाइन्थ्यो। बुद्ध दर्शन में रुचि भैया कई विदेशी कोठा लीएर बस भूंतला में मेष थियो। भित्र को विद्यालय तीर का आवासीय विद्यार्थी भिक्षु आप्ना कोठा बटु को बोकर खाना ये आने रहे। अवतारी भिक्षु छोड़े रिनपोचे चैत्य को दक्षिणतर्फ निके अग्लो पर्खाल कंपाउंड भित्र को ठूल घर में बस्थ्यो। तिब्बती कालीगढ़ी सींगारिको मथिल्लो खंड मात्र बड़ो सुंदर देखिथ्यो पर्खाल बाहर। कम्पाउण्ड भित्र बडा बडा रुख र तिनमा अल्झेका अनेक किसिमका लहरा म बाहिरैबाट देख्थे। कम्पाउण्ड भित्र पस्ने अवसर चाहिँ मलाई त्यहाँ बसुन्जेल प्राप्त भएन। गेटको सानो 2 खापे काठको ढोका प्राय बन्दै हुन्थ्यो। एकजना ठिटा भिक्षुले भनेका थिए, टिल्कुरिन पोछे ब्रह्मचारी हुनुहुन्छ, उहाँको निवासमा महिलाहरूलाई प्रवेश छैन। आफूलाई शान्त र उन्नत बनाउने परिवेश प्राप्त भएको थियो मलाई गुरुको चरणमा। यहाँ मैले तन्त्र ध्यानका विधिहरू सिकेँ, थप बुद्ध ग्रन्थहरू पढ्ने अवसर पाएँ। सधैँ साँझमा गुरुले मसमेत सबै मुख्य भिक्षुहरूलाई विद्यालय घरको तेस्रो तलाको आफ्नो निजी भेटघाट कक्षमा बोलाउनुहुन्थ्यो। सबैले आफ्ना समस्याहरू राख्थे गुरु समक्ष, छलफल गर्थे। मैले भने दिनभरि पढे सिके जानेका कुरा बताउनु पर्थ्यो। उहाँ मलाई सबैका अगाडि बुद्ध सूत्रहरूको विश्लेषण र व्याख्या गर्न प्रेरित गर्नुहुन्थ्यो। पाली संस्कृत र अङ्ग्रेजी भाषामै पढ्न छुट दिनुभएको थियो। नबुझेका कुरा प्रष्ट पारिदिनुहुन्थ्यो। अनिले ठिकै भन्नुभएको रहेछ, उदार चित्तका धार्मिक व्यक्ति हुनुहुन्थ्यो छोडे। बुद्ध ग्रन्थहरू मात्र नभएर उहाँलाई सबै धर्मका बारेमा त्यत्तिकै ज्ञान थियो, त्यत्तिकै सहिष्णुता थियो। पातलो शरीर भएको गोरु अग्लो सुन्दर मान्छे, पाउरुवाला चस्माभित्रका तीखा आँखा, शान्त अनुहार, 55 वर्ष जति थियो होला रिन्पोछे छोडेनको उमेर। हामी महायानी बौद्ध परम्पराका हौ सुजाता, तर बुद्ध शिक्षा लिन कुनै सम्प्रदायमा मात्र सीमित हुन आवश्यक छैन। तिमीले सबै किसिमका बुद्ध ग्रन्थहरू पढ्नु बेस हुन्छ, सक्यो भने अरू धर्मका पुस्तकहरू पनि पढ्ने गर्नु, यसले दृष्टिलाई फराकिलो बनाउँछ। गुरुको आश्वस्तिपछि मैले सङ्कोच नमानिकन आफूले जानेका थेरवादी प्रचलनका पदावलीहरू गुम्बामा प्रयोग गर्न थालेकी थिएँ। अनि सुलक्षणाको प्रेमपूर्ण साथ छुटेको थियो, तर यहाँ जीवन एउटा नयाँ र अर्थपूर्ण मोडमा गुज्रिरहेको अनुभव गर्दै थिएँ। गहन शान्ति आफूभित्र हुर्किँदै गएको बोध भइरहेथ्यो। यहाँ पाका भिक्षुहरू मलाई स्नेहले हेर्थे, अरू पनि सबैले प्रेम गर्थे, तर ती युवक भिक्षु खेनपो सुदर्शन भने मलाई गुरुले प्रश्रय दिएको मन पराइरहेका थिएनन्। युवा भएर पनि उनी त्यस सङ्घका विद्वान विचारक मानिन्थे, अध्ययनशील थिए। बुद्ध दर्शन सम्बन्धी उनका रचना ठूला पत्र पत्रिकामा छापिरहन्थे। मलाई लक्ष्य गरेर उनी घरिघरि गुरुकै पनि आलोचना गर्थे। बुद्ध धर्मको प्रक्रियामै प्रवेश नगरेका, यसको गहिरो ज्ञान नभएका र यसमा आस्था नभएकाहरूलाई धर्मको व्याख्या गर्ने छुट दिनु गलत हो। रिन्पोछेबाट यसमा प्रोत्साहन हुनु हुँदैन। श्रुति सम्वेगमा तपाईँ शारदा शर्माको उपन्यास तापको वाचन सुनिरहनु भएको छ। तापको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी शारदा शर्माको उपन्यास तापको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। यो दुर्घटना म बौद्धमै हुँदा भएको थियो। अनि सुलक्षणा बौद्धमा एक बिहानै आलस तालस भएर आउनुभएको थियो। मलाई भेटेपछि अङ्गाल भारेर रुन थाल्नुभयो। साना गुरुले अस्पतालमै देह त्याग गर्नुभयो सुजाता, बताउन गाह्रो भयो मलाई। हेरिरहेँ उहाँलाई, के भयो? अनि बोल्न सक्नु भएन। अनि पासाङ थिइन् साथमा, उनलाई सोधिन्। त्यो साँझ सुलक्षणा साना गुरुलाई खुवाइवरी ओछ्यान मिलाइदिएर आफ्नो कोठामा पस्नुभएको थियो अरे। कोठामा यताउति ताने माने गर्दा गर्दा एक्कासी तल आँगनमा कुकुर र मान्छे चिच्याएको सुन्नुभएछ। झ्यालबाट तल हेर्दा अँध्यारोमा उहाँले खासै केही देख्नु भएनछ। त्यतिखेर लोड सेडिङ थियो अरे, हुन त ठ्याक्कै के भयो कसैले थाहा पाएन, तर कुकुर तरवरले छ कि राति त्यसकै पछि पछि साना रिनपछि जानुभएछ क्यारे। रेशम भान्सामा काम गर्दै रहेछन्, ढोका खुल्लै थियो अरे, बोक्दै चौरमा निस्केछ कुकुर। सायद चितुवा आएको थाहा पाएको हुँदो हो, कुकुरलाई रमरङ्गै गाँजेछ चितुवाले। अनि कुकुरलाई फुत्काउन जाँदा हो कि चितुवाले साना गुरुलाई पनि हमला गरेछ, कुकुर त तत्कालै मरेछ, साना गुरु पनि रगतपक्षी भएर लडिरहनु भएको थियो। लामा पालदेन साना गुरुको पढ्ने कोठामै हुनुहुँदो रहेछ, उहाँले समेत गुरु निस्केर गएको चाल पाउनु भएनछ। पासन पनि रोइरहेकी थिइन्, मेरो कोठाबाट पनि कुकुर बेसरी रोइरहेको, निकै लुच्छाछुडी भए जस्तो, मान्छे चिच्चाए जस्तो आवाज सुनेपछि दौडेर तल जाँदा त अनर्थ भइसकेछ। पासाङले मुस्किलले कुरा टुङ्ग्याइन्, म स्तब्ध भएँ। साङ्गे लामाले हेलम्बुबाट गुम्बाका लागि भनेर ल्याएको सानो भोटे कुकुर मैले पनि देखेकी थिएँ। गुम्बाको बुढो कुकुरलाई चितुवाले लगेपछि त्यो कुकुर ल्याइएको थियो। चार तलामाथि साना रिनपोछेको कोठा बाहिर कौशीको कुनामा एउटा खोर बनाएर राखिएको थियो। साना गुरु घरिघरि गएर त्यसलाई हेर्नुहुन्थ्यो, ठुटो पुच्छर हल्लाउँथ्यो, खैरो भुवाको डल्लो जस्तो निकै सुन्दर थियो। चाना रिनपोछे बल फाल्नुहुन्थ्यो, कुकुर दौडेर समात्थ्यो र ल्याएर उहाँलाई दिन्थ्यो। कुकुरलाई उहाँको कोठामा जाने अनुमति थिएन, तर कुकुरप्रति उहाँको प्रेम थियो। अनि सुलक्षणा सासले बोल्नुभयो, हाम्रो होस हवास गुम भएको थियो नानी, चितुवा चाहिँ देखिएन, सबै समाप्त गरेर त्यो बेपत्ता भएको थियो। गुम्बाको जीपमा हालेर हिजो राति नै साना गुरुलाई अस्पताल ल्याइएको रहेछ। टाढा कच्ची बाटो मोटरबाट ल्याउँदा एक घन्टै लागेछ, राति नै अपरेसन भएछ। आज बिहान भने साना गुरुले देह छोड्नुभयो, आन्तरिक रक्तस्राव धेरै भइसकेछ, हामीले केही गर्न सकेनौँ भने डाक्टरले। पासाङले भने, होसमा आउँदै बौरुँदै हुनुहुन्थ्यो आनी सुलक्षणा, मेरो काँधमा टाउको राखेर हिक्क हिक्क गरिरहनु भएको थियो, आँखाबाट आँसुको भल बगिरहेथ्यो, विक्षिप्त थियो उहाँको अवस्था। बौद्ध परम्परा अनुसार 49 औं दिनका दिन साना गुरुको अन्त्येष्टि संस्कार सम्पन्न भयो। त्यति दिनसम्म उहाँलाई ध्यान मुद्रामा बसालेर बौद्ध गुम्बामै राखियो। उहाँको अन्तिम दर्शन गर्न भिक्षुहरू टाढा टाढादेखि आएका थिए, भारत भुटान बर्मादेखि पनि आएका थिए। दलाई लामा आउने कुरा थियो, तर पछि किन आउनु भएन, कतिपयले भन्ठाने कुनै कूटनीतिक कारणले होला। गुरुको अवसानपछि बौद्ध सभाको पहिलो बैठक बसेको थियो तिब्बती गुम्बामा, नीति निर्णायक भिक्षुहरू उपस्थित थिए, सब चुप स्तब्ध थिए। गुम्बामा साना गुरुको हेरविचार गर्ने आनी र लामाहरूमाथि लापरवाहीको आरोप लागेको थियो, उनीहरू बोलाइएका थिए। गुम्बामा पुग्दा देखेँ आनी सुलक्षणा न्युरी परेर बस्नुभएको छ, उहाँका आँखाबाट अविरल आँसुका धारा बगिरहेछन्। आनी निमा पासाङ र लामा पालदेन अँध्यारो अनुहार लगाएर एउटा कुनामा बसेका छन्। गुरुदेव छोडेन गम्भीर मुद्रामा बसिरहनु भएको छ आफ्नो आसनमा। युवक भिक्षु सुदर्शन आक्रामक रूपमा प्रश्न गरिरहेथे, आनी सुलक्षणा तपाईँहरूकै रेखदेखमा हुनुहुन्थ्यो साना टुलकु रिम्पोछे, तपाईँहरूको मूल काम नै उहाँको हेरविचार थियो, यत्रो लापरवाही कसरी गर्नुभयो? साना टुलको एक्लै राति तल झर्दा तपाईँहरू कहाँ हुनुहुन्थ्यो? यो दुर्भाग्यपूर्ण अवस्थाको लागि तपाईँहरूलाई सजाय किन नगर्ने? सजाय दिनुहोस् लामा, हामीलाई जति सजाय दिए पनि कमै हुन्छ, हाम्रै लापरवाहीले साना गुरुको ज्यान गयो, दोष हाम्रै हो। अनि सुलक्षणा हात जोडेर रुँदै भनिरहनु भएको थियो, गुरु हत्याको सजाय जे हुन्छ त्यही दिनुहोस्, स्वीकार छ हामीलाई। म कुनामा बसिरहेकी थिएँ, मलाई खपिसक्नु भएन, उठेँ, पक्नुहोस् भिक्षुदेव, आने सुलक्षणालाई सजाय गर्नु अघि मेरा केही प्रश्नको उत्तर दिनुपर्नेछ तपाईँले। सबैका आँखामा माथि केन्द्रित भए, सुदर्शन खेनपोले मलाई हेरेर थप क्रुद्ध भए। न्यूनतम बुद्ध भिक्षुहरू सरहको हैसियत पनि नभएको वितण्डावादी व्यक्तिलाई यो सभामा प्रवेश कसले दियो? सामान्य जिज्ञासुलाई बौद्ध सभाको निर्णयमा औँला ठडाउने अनुमति नै कसले दियो? म पनि आफ्नो नियन्त्रणमा थिएन। अनि सुलक्षणाको प्रेमले त्यसो भएको थियो वा बौद्ध परम्परामा गलत नजिर बस्न लागेकाले मलाई खपिन सक्नु भएको थियो ठ्याक्कै थाहा छैन। तत्कालै मैले प्रतिवाद गरेँ, भिक्षुदेव तपाईँले पोसाक त भिक्षुकै लगाउनु भएको छ तर तपाईँको यो क्रोधी रूपमा म भिक्षु देखिरहेकी छैन। प्रश्नदेखि डराउने मान्छे गुरु कसरी हुन्छ भन्थे? प्रश्न चाहे जसले गरोस् गुरुले त्यसको उत्तर दिनै पर्छ। बोल्न ठिक्क परेका उनको उत्तर नपर्की मैले प्रश्न गरेँ, भिक्षुदेव यो आरोप तपाईँ ती महिलामाथि लगाउँदै हुनुहुन्छ जो अनुभव र ज्ञानमा तपाईँभन्दा धेरै माथि हुनुहुन्छ। अनि सुलक्षणा गुम्बा प्रवेश गरेकै 35 वर्ष भएको छ, करिब करिब तपाईँकै सिँगै उमेर जति। साना गुरुलाई उहाँ मुटुको टुक्रा जस्तो गरी स्नेह गर्नुहुन्थ्यो, रेखदेख गर्नुहुन्थ्यो। जे भयो त्यो लापरवाहीले भन्दा पनि आश्चर्यजनक रूपमा भयो। के भयो भनेर कसैले बुझ्नै सकेन, यति छिटो भयो। अनिले बडो भरोसाले मलाई हेर्नुभयो, मलाई अपार सन्तोषको अनुभव भयो। यो घटनाले पहिलो गुम्बाका सबै मान्छे मरितुल्य भएका छन्। तपाईँको यो आरोपले तिनको हृदयमा जुन चोट लागेको छ त्यो हिंसा हो कि होइन? कर्मको सिद्धान्तमा विश्वास गर्ने बुद्ध मार्गीले कसैको मृत्युको दोषहरूलाई कसरी लगाउनु मिल्छ? तथागत आफै करुणा र दयाका प्रतिमूर्ति हुनुहुन्थ्यो, तपाईँ उहाँको शिष्य कसरी यति कठोर हुनुभयो? बुद्ध भगवान्ले कर्मफलको पछि लागेर मान्छेलाई कर्तव्य र अनुशासनबाट विमुख हुनुपर्छ भन्नुभएन मूर्ख युवती? बुद्ध धर्मको कर्मवाद हिन्दूहरूको कर्मवाद जस्तो रूढ होइन। म बोल्दा बोल्दै हस्तक्षेप गरे सुदर्शनले, निकै उच्च थियो उनको स्वर, मसँग पनि उत्तर तयार थियो। बुद्ध धर्म आफै हरबखत मृत्यु चेतना लिएर अमर्त्यको बाटो हिँड्न प्रेरित गर्ने धर्म होइन र भिक्षुदेव? अनित्यताको नित्य स्मरण गरेर अघि बढ्नुपर्ने अरहत्वतर्फको यात्रा होइन बुद्ध धर्म? तथागतले आफ्ना प्रिय शिष्यहरूको मृत्युमा समेत शोक गर्नु भएन, आफ्नै मृत्यु हुने बखत पनि कसैलाई शोक नगर्न भन्नुभयो। बुद्ध मार्गीको मूल कर्तव्य र अनुशासन त यही होइन र? आश्चर्य छ, यहाँ त भिक्षुहरू, स्थविरहरू, लामाहरू शोक गरिरहेछन्, शोकले ग्रस्त भएर प्रतिशोध गरिरहेछन्। साना गुरुको मृत्युमा म दुःखी छु तर मलाई लागिरहेछ सम्भवतः उहाँको यो जुनीको कर्म समाप्त भयो। कर्मफलको सिद्धान्तलाई मानिसकेपछि रूढ अरूढ भन्ने कुरै कहाँ हुन्छ र भन्थे? साना गुरुलाई स्वर्ग प्राप्त होस् भगवान्। अनि सुलक्षणा हात जोडेर रुँदै भरभर आउनुभयो। स्वर्ग र नर्कको अवधारणा बुद्ध दर्शनको मौलिक अवधारणा होइन, हिन्दूको मान्यता हो। बुद्ध परम्परागत ब्राह्मण हिन्दूवादी सोचबाट पूर्णतः मुक्त अर्हत हुनुहुन्थ्यो। बुद्ध मार्गीहरूमा यस्तो भ्रम रहनु घातक छ गुरु रिन्पोछे। बुद्ध सङ्घमा अल्पज्ञानीहरूको प्रवेशले धर्ममाथि खतरा उत्पन्न गरेको छ। भिक्षु सुदर्शन कड्किँदै जुरुक्क उठे। मलाई भन्न मन लागेको थियो, यदि त्यसै हो भने अवतारवाद पनि कहाँ बुद्ध धर्मको कुरा हो र? बुद्धले कहिले अवतारका कुरा गर्नु भएन भन्न चाहिँ केही भनेन। गुरुदेव छोडिन हाम्रो वाद विवाद चुपचाप सुनिरहनु भएको थियो। उहाँतर्फ फर्केर शिर झुकाएर नमस्कार गरेँ मैले र भने, गुरुदेव औपचारिक रूपमा म बुद्ध धर्मकी निम्नभन्दा निम्न तहकी साधिका पनि होइन, तर बुद्ध वाणीको मर्म धेरथोर म पनि जान्दछु गुरु। बुद्ध सभाको निर्णयले अन्याय गर्नु तथागतमाथिको अन्याय हो, आनीहरूमाथि सजायको निर्णय बुद्ध परम्पराकै विपरीत छ, यसमा पुनर्विचार होस्। यसमा पुनर्विचारको कुनै आवश्यकता छैन युवती, भिक्षु सुदर्शन करिब करिब चिच्च्याएको शैलीमा बोले। काँधमा पट्ट्याएर हालेको सङ्गाठी सम्हाल्दै रातो मुख बनाएर गुरुका अघिल्तिर हात जोडे उनले र भने, टुल्कुरिन पोछे आफ्नो हैसियतभन्दा बढी बोलेको भए क्षमा पाऊ, तर यहाँ म बुद्ध सङ्घ अघिल्तिर चुनौती देखिरहेको छु। अट्ठकथामा भनिएको छ, मरेर फुलेको स्त्रीको शरीरले पनि पुरुषको चित्तलाई पक्रेर राख्दछ। चतुर बोली भएका र सुन्दर देखिने दुष्ट स्त्रीहरूसँग रिनपोछेलाई सावधान गराउनुमा आफ्नो कर्तव्य ठान्दछु। आफ्ना सबै तर्क प्रयत्न विफल भएपछि सुदर्शन भिक्षुले आफ्नो आक्रोश गुरुमाथि यसरी खुनाए, म क्षुब्ध थिएँ। बौद्ध विद्वानहरूको पूर्ण सभाले सुदर्शनको उग्र प्रतिरोधका बीच पनि आनीहरूमाथिको सजाय रोक्यो। अनि सुलक्षणाहरूमाथिको कारवाही रोकिएको भए पनि दिउँसोको घटनाले मेरो मन अशान्त थियो। गुरुलाई गम्भीर आक्षेप लगाएका थिए सुदर्शन खेन्पोले, त्यसको कारण म थिएँ। आँखा चिम्लेर तिब्बती गुम्बाभित्र एउटा कुनामा अबेलासम्म बसिरहेँ। मनका तरङ्गहरू शान्त भएनन्। सोचेँ यो व्याकुलता कसरी पैदा भयो। विद्वान भिक्षु सुदर्शनको कोप भाजन बनी बनी आज पनि मेरा पक्षमा उभिनु भयो छोडेन गुरु। यो सहानुभूतिको कारण के हो? मनभित्र एउटा कोमल भावले टाउको उठाउन खोजिरहेथ्यो। गुरुको सुन्दर व्यक्तित्व छाएको थियो मानसपटलमा। एउटा जिज्ञासा यत्तिकै बिउँझ्यो मनमा, गुरु मेरा बारेमा के सोच्नुहुँदो? गुम्बाबाट निस्कँदा चैत्यका चेपबाट देखेँ तेस्रो तलामा रहेको गुरुको कोठाको बत्ती बलेकै थियो। घडी हेरे, 11 बजेको थियो। अज्ञात चेतनाले गुरुतर्फ निरन्तर तानी नै रहेको थियो। गुम्बाको चोकबाट निस्केर फटाफट विद्यालयको चोकतिर लागे। चोक छिर्ने ढोका धकेले, चुकुल लगाइएको रहेनछ। भित्र पसेर बिस्तारै ढोका जोरे। तलाई गरेको लामो बाटो पार गरेपछि गुरु बस्नुभएको भवनको खुला छिडी आयो। माथि जान बाहिरी भर्याङ थियो। डराई डराई बिरालोको चालले उक्ले। थाहा छैन यस बेला राति भिक्षुहरू भएको ठाउँमा जानु ठिक हुन्छ कि हुँदैन। मेरो अप्रत्याशित आगमन गुरुलाई कस्तो लाग्ला? मुटु ढुक ढुक भइरहेथ्यो। गुरुको कोठामा ढोका खुल्लै रहेछ। पर्दा थोरै पन्छाएर भित्र चियाएँ। आसनमा बसेर कुनै पुस्तकमा घोरिरहनु भएको थियो छोडेन रिम्पोछे। गुरु, हजुर आफ्नो निवासमा जानुभएको छैन अहिलेसम्म? आफैलाई लाग्यो मेरो स्वर काँपिरहेको छ। सुजाता, तिमी यति राति? सधैँ स्नेह पोखिरहने गुरुका आँखामा आश्चर्य मिश्रित सन्देह थियो। मैले त्यहाँ कठोरता पो देखेँ। म डराएँ। गुरुका प्रति पैदा भएको कोमल भाव एक्कासी हिउँको ढिक्का बन्यो। निहुरेर हात जोडेँ। मन अशान्त थियो गुरु। गुम्बामा ध्यानमा थिएँ। बाहिर निस्कँदा हजुरको कोठामा बत्ती बलेको देखेर दर्शन गर्ने मन भयो। मेरो कारणले निकै तनाव भयो आज गुम्बामा। हजुरलाई पनि आक्षेप भयो। क्षमा माग्न आएकी हुँ गुरुदेव। गहिरो गरी हेर्नुभयो मलाई र भन्नुभयो, भित्र आऊ। भित्र छिरेर म ढोका छेउको चकटीमा बसेँ। गुरुले प्रश्न गर्नुभयो, तिमीलाई कस्तो लाग्छ? पहिलो गुम्बाको जिम्मेवारी वहन गर्ने भनेर जन्म लिएका अवतारीको मृत्यु यति छिट्टै कसरी भयो? जङ्गली जनावरले तपस्वीलाई आक्रमण गरेका घटना नै छैनन् बुद्ध कथाहरूमा। बरु बुद्धले नै करुणावश आफ्नो मासु खाने अनुमति दिनुभएको हो बोकी बगिनीलाई। नमो बुद्ध त्यही ठाउँ हो। हिंसक जनावर समेत बुद्ध पुरुषका छेउमा पुगेपछि शान्त हुने गर्छन्। शिवपुरी बाबाले घना जङ्गलमा वर्षौँ एक्लै तपस्या गर्नुभयो। साना टुल्कुलाई कसरी आक्रमण गर्न सक्यो चितुवाले? गुरुले अरू कसैलाई सोध्नुभएको हो कि भनेर यताउति हेरे। कोही थिएन कोठामा। मन दरो बनाएर विनम्रतापूर्वक बोले, अवतारी गुरुको पहिचान कसरी हुन्छ र त्यसको प्रामाणिकता के हुने गर्छ भन्ने त मलाई ज्ञान छैन गुरु। तर मान्छेको जुनीमा जन्म भएपछि मान्छेको रूपमा भोग्नुपर्ने प्रारब्ध त हामीले भोग्नै पर्छ। अवतारी गुरु भनेर पहिचान गरिएका मान्छे अजम्बरी हुँदैनन् भने तिनको जीवनमा दुर्घटना हुनु पनि सामान्य नै होइन र गुरुदेव? एकछिन सोचेर भन्नुभयो, ठिक भन्यो तिमीले, आश्वस्त भए। आफैलाई भने चाहिँ गरी उहाँको मधुरो स्वर कोठामा फैलियो। अवतारीलाई यदि पूर्वजन्मको संस्कार र आर्जित ज्ञानको स्मृति हुँदैन, सुरुदेखि सम्पूर्ण विद्या आर्जन गर्नै पर्छ भने गुरु बनाउन अवतारीकै खोजी गर्नुपर्ने आवश्यकता पनि के रह्यो र? मलाई पनि मान्छे अवतारी भन्छन्, तर मैले यही जन्ममा धेरै मेहनतले प्रज्ञा आर्जन गरेको हुँ। अवतारीको पहिचान गर्ने सूत्रहरूलाई अचुक कसरी मान्ने? केही ठूला गुरुहरूका स्वप्न र सङ्केतहरूको आधारमा गरिने यस्तो पहिचान सही नै हुन्छ भन्ने निश्चित के छ? गलत भयो भने त्यसको जिम्मा कसले लिने? गुरुको ध्यान भङ्ग गरेँ मैले। अवतारी गुरु केवल पुरुष मात्रै हुने कारण के हो गुरुदेव? त्यो पनि अधिकांश तिब्बती मूलका सम्पन्न पुरुष मात्रै? मेरो प्रश्नमा रिन्पोछे घोरिनु भयो, केही भन्नु भएन। भोलिपल्ट गुम्बामा एउटा शीत सनसनी पछियो। विद्यालयको मूल भवन बाहिर भित्तामा सेतो कागजमा ठूला अक्षर टाइप गरेर टाँसिएको थियो। रातको समय एकान्तमा ब्रह्मचारी भिक्षु कुनै असंस्कारित नारीसँग साथै रहनु बुद्ध धर्मको मर्यादा अनुकूल हो कि होइन? यसमा छोडेन रिन्पोछेको भनाइ के हो? पढेर मेरो मुटु अस्वाभाविक रूपमा धड्कन थाल्यो। लज्जा र भयले गढेकी थिएँ। मेरो मनभित्र उम्रन खोजेको चोर समातिएको थियो। एउटा पश्चाताप उठ्यो मनमा। मैले आफ्नो मूर्खताले उदार हृदयका छोडेन रिन्पोछेलाई थप अप्ठ्यारोमा पारेँ। यो सूचना सबैले पढे हुनन्, तर आफैमा सीमित राखेकै कारणले होला थप हङ्गामा भएन। गुरुसँग मुख खोलेर भन्ने आँट कसैले गरेन कि? गुरुले थाहा पाउनु भयो कि भएन भन्ने पनि मलाई जानकारी भएन। तर सबैका आँखामा प्रश्न चिन्ह हुन्थे मलाई हेर्दा। कतिपय आँखामा व्यङ्ग्य देखेकी थिएँ। तीर लागेको पक्षी झैँ भएकी थिएँ। कोठा बाहिर निस्कन पनि सङ्कोच भएको थियो। गुरुको सामना म अब कसरी गरौँला? यसपछि भने गुरुको र आफ्नो मर्यादाप्रति धेरै नै सतर्क हुन थालेकी थिएँ। प्रार्थना गर्थेँ, तथागत ममा कुनै कमजोरीले प्रवेश नपाओस्, शास्त्रको धर्ममा म अटल रहन सकौँ, कुनै मारले मलाई विचलन गर्न नसकोस्। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन शारदा शर्माको उपन्यास तापको चौथो श्रृङ्खला वाचन हो। यसलाई हामीले आज 92 पृष्ठमा ल्याएर रोकेका छौँ। अर्को साता तपाईँ यसको 5 श्रृङ्खला सुन्न सक्नुहुन्छ 93 पृष्ठदेखि। शारदा शर्माको उपन्यास यो 2069 सालको पद्मश्री साहित्य सम्मान प्राप्त उपन्यास ताप हो। हवस् त, श्रुति सम्वेकबाट आज प्राविधिक साथी र म अच्युत घिमिरी विदा हुन्छौ। नमस्कार, शुभरात्रि।
Da-da-ding-ta-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na-na